नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म अविनाश आचार्य।
कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिकोणबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनःप्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक हिंसा तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञ संघको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौँ।
साथै कोभिडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै विज्ञ संघको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकोराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सीआईएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि cinkhabar.com र मोबाइल एप सीआईएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सीआईएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलमा आज विपद सञ्चारमा स्थानीय सरकार र स्थानीय सञ्चार माध्यमको सहकार्यका विषयमा छलफल गर्नेछौँ।
साथै यही अन्तर्गत आर्थिक रूपमा पुनःप्राप्तिका लागि आवश्यक सिप, स्रोत, साधन र आर्थिक समावेशीकरण सम्बन्धी सवाललाई पनि समेट्नेछौँ।
कार्यक्रम साझा पहलको 18 भागमा आज हामी विपद सञ्चारका लागि स्थानीय सरकारले सञ्चार माध्यमसँग कस्तो साझेदारी गरिरहेका छन्, विपद पूर्वको अवस्था, विपदको समग्र अवस्था र विपद पश्चातको अवस्थाका लागि दिनुपर्ने सूचनाको लागि स्थानीय सञ्चार माध्यमसँग स्थानीय सरकारले कसरी साझेदारी गर्न सक्दछ, कस्ता खालको सहकार्य र योजनाको आवश्यक पर्दछ।
सञ्चार माध्यमसँग जोडिराखेको अवस्था हो। उहाँहरू रेडियो मार्फत, पत्र पत्रिका मार्फत पनि, सामाजिक सञ्जाल मार्फत पनि सचेत हुन सक्ने स्थिति छ।
आगामी दिनमा विपद सञ्चारका लागि सञ्चार माध्यमसँगको सहकार्यका लागि स्थानीय सरकारका योजना, सञ्चार माध्यमहरूले सरकारको सूचना जनता सामु तथा विपन्न समुदायमा तत्काल पुर्याउनको लागि के गर्न सक्दछन्,
पानीबाट कसरी बच्ने, होइन, अब यसको लागि कस्तो खालको पूर्व तयारी अप्नाउने भन्ने कुराहरू चाहिँ यो सञ्चार माध्यमबाट नै हो जनतालाई सूचना दिने। त्यस कारणले यसको लागि चाहिँ अब स्थानीय निकायले, स्थानीय सरकारले पहल गर्नै पर्छ।
विपद सञ्चारका लागि स्थानीय सरकारले सञ्चार माध्यमसँग कस्तो खालको साझेदारी गर्न सक्दछन्, विपद सञ्चारलाई अझ प्रभावकारी बनाउन कसरी सकिन्छ, उपाय के हुन्छन्, सञ्चार तथा विपद विज्ञको सुझाव।
विपद व्यवस्थापन समिति हुन्छ, सूचना व्यवस्थापनको लागि चाहिँ एकजना फोकल पर्सन हुन्छ, त्यस्तै त्यहाँ रिस्पोन्स टिम हुन्छ। त्यस कारणले यो सबैको बिचमा साझेदारी भए जस्तै त्यसमा हाम्रो खास गरी सञ्चार माध्यमलाई पनि थप गर्यो भने यो विपदलाई न्यूनीकरण गर्नलाई चाहिँ थप मद्दत पुग्न सक्छ।
साथै कोरोना महामारीका बारेमा फैलिएका अफवाहमा विज्ञको जवाब सहितको विशेष श्रृङ्खला प्रस्तुत गर्नेछौँ।
विपद सञ्चार भनेको विपदका बारेमा सही सूचना सम्प्रेषण गर्नु हो। विपदका सवालमा सही सूचना सम्प्रेषण गर्दा जनधनको सुरक्षा हुन सक्छ भने सञ्चार माध्यमबाट प्राप्त सही सूचना विपदको पूर्व तयारी गर्न र प्रतिकार गर्नका लागि अधिकांश मानिसले उपयोग गर्न सक्छन्।
जब विपद आउँछ, सही सूचनाले जीवन बचाउन सक्छ। विपदको बेला प्रभावित समुदायलाई जानकारी आवश्यक पर्छ। के भयो, अब के आशा गर्ने, सुरक्षित स्थान कहाँ छ, कसलाई सम्पर्क गर्ने, के नगर्ने, धेरै प्रश्नहरू हुन्छन् जसको उत्तर मानिसहरूलाई आवश्यक हुन्छ। समयमै प्रवाह गरिएको जानकारी जीवन बचाउन, आघात कम गर्न, सहज रूपमा राहत वितरण गर्न तथा पुनर्वासको काम गर्न महत्त्वपूर्ण हुन्छन्।
विपदबारे सत्य तथ्य प्रकाशन वा प्रसारण गरी सहायता गर्ने निकायहरूको ध्यान आकर्षण गर्नुका साथै मानवीय सहायता प्रदान गर्न र प्राथमिकीकरण गर्नमा सहयोग गर्न सक्छन्।
यति मात्र होइन, विपदका समयमा टेलिफोन तथा मोबाइलको नेटवर्क नभएको अवस्थामा समेत सञ्चार माध्यमले प्रभावित समुदायलाई अत्यावश्यकीय सूचना प्रदान गर्न सक्छन्। साथै बाहिरी संसारमा सो घटनाबारे जानकारी गराई सहायताका लागि आवश्यक वातावरण सिर्जना गर्न सक्छन्।
विपद अघि हुँदा र पछि पनि सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र नागरिक समाज बीच सम्बन्ध बढाउन पनि राम्रो सञ्चार आवश्यक हुन्छ। यी सबैका लागि सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेल्छन्।
तर विपद प्रतिकार्यका लागि स्थानीय सरकारले स्थानीय सञ्चार माध्यमहरूसँग सहकार्य गरिरहेका छन् त? साथी अस्मिना पाण्डेले रूपन्देहीका स्थानीय सरकारले गरिरहेको अभ्यास र यसले विपद प्रतिकार्यमा पारेको प्रभावको सेरोफेरोमा एउटा रेडियो सामग्री तयार गर्नुभएको छ, सुनौ है त।
बुटुल तीनका सती कुमारी श्रेष्ठको घरमा गत वर्ष मात्रै होइन यो वर्ष पनि बाढीले क्षति पुर्यायो। भाँडा कुँडादेखि कपडाहरू समेत सबै बाढीले बगायो। तर ठुलो पानी पर्दैछ, यसबाट बाढी आउन सक्ने सम्भावना छ भन्ने पूर्व जानकारी पाउन सकेको भए सचेत रहने र क्षति कम गर्न पूर्व तयारी गर्न सकिने थियो भन्ने उहाँलाई लागेको छ। तर उहाँले यस्तो सूचना कतैबाट पाउन सक्नु भएन।
पानी आउने बस्दिनँ म, अन्त कोही कहिले कोस कहाँ कहिले कोसँग सुत्छु, पार खोजौँ पनि कता गएर खोजौँ बहिनी, छैनन् कोही पनि, बुढा पनि छैनन् बहिनी, जसलाई परे परेर हेर्नुहोस् है, यहाँ पानी आयो त आफै रुँदै फाल्दै रुँदै फाल्दै।
बुटुल उपमहानगरपालिका वडा नम्बर 3 ज्योतिनगर क्षेत्र चुरेको फेदमा पर्छ। यहाँ बाढी पहिरोको उच्च जोखिम छ। उपमहानगरको विपद व्यवस्थापन शाखाका अनुसार आर्थिक वर्ष 2078-79 बाढीका कारण 3 जना, कोभिडका कारण 217 जनाको मृत्यु भएको छ भने 19 ओडा रहेको नगरमा बाढी पहिरोका कारण ओडा नम्बर 3, 12, 16, 1 गरी 21 घरधुरी प्रभावित भएका छन्। तर विपदको जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारले विपद सञ्चारका लागि सञ्चार माध्यमसँग समन्वय गरेको पाइँदैन। बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल:
यति बेला जति बेला विपद पर्यो, ज्योतिनगर पहिरो गयो, त्यसपछि तिनाउमा चाहिँ घरहरू बगाए, मानवीय क्षति त भएन, तर पनि हामीले यति बेला हामीले पत्रकारहरू र सञ्चार माध्यमलाई खबर गर्नुपर्छ, सूचना प्रवाह गर्नुपर्छ भन्ने खालको कुरा भएन। कतिपय ठाउँमा त मेयर साहब पुगे ठाउँमा, म पुगे ठाउँमा स्वतः स्फूर्त ढङ्गले मिडियाहरू पुग्नुभयो र प्रचार पनि गर्नुभयो, तर पनि अब हुने कार्यक्रमहरूमा हामीले सञ्चार माध्यमलाई समेटेर केही पूर्व सूचनाहरू तयार गरेर सञ्चार माध्यमबाट भनिदिनका लागि हामीले चाहिँ अनुरोध गर्नेछौँ र अब आउने भवितव्य भरसक नआओस्।
रूपन्देही जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा एक वर्षको अवधिमा विभिन्न विपदका कारण 101 जनाको मृत्यु भएको छ, जसमा आगलागीबाट 49 जना, बाढीबाट 2 जना, चट्याङबाट 5 जना, पानीमा डुबेर 45 जनाको मृत्यु भएको छ। तर जिल्ला विपद व्यवस्थापन समितिले समेत विपदको जोखिम न्यूनीकरणका लागि सञ्चार माध्यमसँग सहकार्य गरेका छैनन्। सूचना सङ्कलन र सूचना प्रवाहमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने समितिका संयोजक एवं रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे बताउनुहुन्छ।
विपदमा सञ्चार माध्यमको त महत्वपूर्ण भूमिका रहेको, अनि विपद भइसकेपछि पनि जनतालाई सही सूचना सम्प्रेषण गर्ने काममा पनि जान्छ। जस्तै विपद पूर्वको सूचना सचेत रहनलाई सूचना सम्प्रेषण गर्ने कुरा त रह्यो नि, विपद पश्चात पनि घटनाको बारेमा सत्य तथ्य गएर जान्छ। कहिलेकाहीँ के हुन्छ भने त्यो घटनाको त्यो तथ्याङ्कहरू अलिकति फरक हुन जाँदा हामी जनताहरूमा आफ्नो खालको अभाव ताप फैलिने है यो हो र भन्ने खालको होइन त्रास धम पनि फैल्न सक्छ। त्यस कारण विपद पश्चात पनि त्यो सूचना सम्प्रेषण गर्ने सन्दर्भमा पनि यहाँको सञ्चार कर्मीहरूको भूमिका महत्वपूर्ण।
विभिन्न विपदका बेला स्थानीय सञ्चार माध्यम र स्थानीय सरकारको समन्वय र सहकार्य हुनुपर्ने हो, तर सञ्चार माध्यम र स्थानीय सरकार बीचको समन्वय आवश्यकता अनुसार हुन नसकेको बताउनुहुन्छ रेडियो लुम्बिनीका स्टेसन म्यानेजर मीनाक्षी नेउपाने।
विपद भइसकेपछि, घटना घटिसकेपछि, पहिरो गइसकेपछि, बाढी आइसकेपछि मात्रै प्रिभेन्सनको काम गरेको छ। एकदम ठुलो पानी आयो भने चाहिँ लहै कहिलेकाहीँ चाहिँ यस्तो अलर्ट गर्ने काम पनि गरेको छ, तर त्यति धेरै प्रभावकारी चाहिँ त्यो छैन। किन छैन भन्दाखेरि चाहिँ हामी अहिलेबाटै काम गर्नुपर्ने हो। हामी कहाँ कहाँ जोखिम क्षेत्र छ त्यसको मापन गर्नुपर्ने, त्यसलाई चाहिँ मान्छेलाई जानकारी गराउनु पर्ने, संसारले चाहिँ अब वार्निङको काम गर्न सक्छ, कस्तो जोखिम कहाँ कहाँ छन् भन्ने कुरा गर्न सक्छ। त्यसपछि पनि हामीले अपिल गर्न सक्छौँ त्यो कामहरूलाई चाहिँ, अनि यसै गरी चाहिँ नचाहिँदो विभिन्न प्रकारका हल्लाहरू तनावको बारेमा चाहिँ हामीले व्यवस्थापन गर्न सक्छौँ। यी कामहरूको बारेमा चाहिँ अझै पनि स्थानीय सरकारले सञ्चार माध्यमको भूमिकालाई अझै राम्ररी बुझेको चाहिँ छैन।
विपदका घटना घटिसकेपछि सूचना प्रवाह बढी गर्ने तर पूर्व तयारीका बारेमा स्थानीय सरकारले सञ्चार माध्यमको प्रयोग गर्न सकेको छैन। अस्मिना पाण्डे, CIN, रेडियो मुक्ति, बुटुबल।
पछिल्लो समय रेडियो, टेलिभिजन, पत्र पत्रिका लगायत सामाजिक सञ्जाल समेत सञ्चारको लागि प्रभावकारी बन्दै गएका छन्। यी सञ्चार माध्यममा विपद जोखिम व्यवस्थापनका सवाललाई प्राथमिकता दिने गरेको पाइएको छ, तर विपद भएपछि मात्र सञ्चार माध्यममा स्थान दिने चलन बढी नै छ।
विपद प्रतिकारका लागि स्थानीय सञ्चार माध्यम र स्थानीय सरकारले गरिरहेको सहकार्यको प्रभाव कस्तो छ? विपद सञ्चारका लागि स्थानीय सञ्चार माध्यमसँग गरिरहेको सहकार्यले महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, बालबालिका तथा ज्येष्ठ नागरिक समुदायका व्यक्तिहरूलाई सहजता प्रदान गरेको छ त या छैन? आगामी दिनमा विपद सञ्चारका लागि सञ्चार माध्यमसँगको सहकार्यका लागि स्थानीय सरकारका योजनाका विषयमा साथी सम्झना श्रेष्ठले तयार पार्नुभएको रेडियो सामग्री अबको पालोमा।
मकवानपुरको मनहरी गाउँपालिकाले विपद जोखिम न्यूनीकरणका लागि स्थापनादेखि नै स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्दै आएको छ। हुन सक्ने विपद र विपदबाट जोगिन नागरिक सचेतनाका लागि रेडियोमा सूचना प्रसारण, अनलाइन तथा पत्र पत्रिकामा सूचनाहरू सम्प्रेषण गर्नुका साथै टोल बस्तीमा गएर माइकिङ गर्ने जस्ता काम गरिरहेको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती बताउनुहुन्छ।
धेरै जनताहरू हाम्रो क्षेत्रमा पनि जोखिम अवस्थामा बसोबास गरिरहेका छन्। उहाँहरूलाई हामीले सुरक्षित बसोबास गर्न लागि तपाईँहरूकै यो मिडिया मार्फत उहाँहरूलाई जानकारी गराउने, माइकिङ गर्ने र त्यो बसमा जोखिम ठाउँमा कसरी उहाँहरूलाई सुरक्षित बसोबास गर्ने भनेर आगामी बजेटमा उहाँहरूलाई सुरक्षित बसोबास गराउनेतिर यो गाउँपालिका एकदम उन्मुख र सचेत भएको छ।
मकवानपुर गढी गाउँपालिकाले पनि विपदबाट बस्न विभिन्न सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गरिरहेको छ। गाउँपालिकाले स्थानीय रेडियो मकवान पुरगढी तथा केही अनलाइनसँग सहकार्य गरी सूचना सम्प्रेषण गर्दा विशेष गरी ती सूचनाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई विपदका बारेमा सूचना उपलब्ध गराउन सफल भएको गाउँपालिका उपाध्यक्ष मानकुमारी पाखरिनको भनाइ छ।
आम जनता पनि स्वाभाविक हिसाबले सञ्चार माध्यमसँग जोडिराखेको अवस्था हो। उहाँहरू रेडियो मार्फत, पत्र पत्रिका मार्फत पनि, सामाजिक सञ्जाल मार्फत पनि सचेत हुन सक्ने स्थिति छ। स्थानीय एफएमहरू मार्फत, त्यसै गरी मकवानपुरगढी गाउँपालिकामा एउटा एफएम पनि छ, मकवानपुरगढी एफएम भन्ने, त्यो एफएम मार्फत पनि सुनेर सूचना लिने, पढेर सूचना लिने, हेरेर अरूले भनेको आधारमा पनि सूचना लिने काम जनताले गरि नै राखेका छन्। त्यो हिसाबले सूचना लिने कुराबाट जनता चाहिँ अनभिज्ञ छन् जस्तो मलाई लाग्दैन। जे होस्, सञ्चार माध्यमले यसलाई चाहिँ धेरै नै सहयोग गरेको आवाज हामीलाई भएको छ।
तर जिल्लाकै बकैया गाउँपालिकाले भने विपद सञ्चारका लागि खासै ध्यान दिएको छैन। पालिकामा चट्याङका कारण वर्षेनी जनधनको क्षति हुने गरेको छ। यसबाट कति मानिसको मृत्यु भएको छ भन्ने तथ्याङ्क छैन, तर पालिकाले विपद सञ्चारलाई किन प्राथमिकतामा राखेको छैन? गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने।
हाम्रो बकैया गाउँपालिकामा धेरै मृत्यु चाहिँ चट्याङबाट भएको छ विपदको कुरा गर्दा। दोस्रोमा अब विपद भन्ने के भन्ने, करेन्टबाट पनि भइरहेको छ वर्षको 2-3 जना। सञ्चार माध्यमहरूसँग हामीले खासै कुरा गरेका छैनौँ, भयो भने चाहिँ जानकारी गराउँछौँ। अहिले हामीले अब एक खाले तालिम पनि गरायौँ विपद जोखिम सम्बन्धी जस्तो गाउँपालिका स्तरीय 45 जनालाई। अब योजना त्यस्तो मिडियासँग यसो गर्ने उसो गर्ने भन्ने योजना अहिलेसम्म अब त्यस्तो खासै छैन।
आगामी दिनमा सञ्चार माध्यमसँग सहकार्य कसरी बनाउनुहुन्छ?
अब हामी बसेर सल्लाह गर्दै जान्छौँ।
दसवटा स्थानीय तह रहेको मकवानपुरमा प्रायले सञ्चार माध्यमसँगको सहकार्यलाई प्राथमिकता नदिएको पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष हरि हुमागाईको भनाइ छ। विपदका बारे सही सूचना नपाउँदा समेत जनधनको क्षति हुने गरेकोमा महिला बालबालिका अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायमा सहज रूपमा सूचना उपलब्ध गराउन स्थानीय सरकार लाग्नुपर्ने उहाँको भनाइ छ।
मकवानपुरका स्थानीय तहहरूले यो साझेदारी गर्नुपर्थ्यो तर त्यति देखिँदैन। तैपनि स्थानीय तह अनुसार होइन विभिन्न भौगोलिक विकटताहरू छ, धेरै खालका समस्याहरू छ, होइन त्यहाँले चाहिँ दैवी प्रकोपको लागि भन्दा पैसा पनि छुट्याएको हुन्छ, त्यसमा सञ्चार माध्यम पनि हुन्छ, होइन त्यो खालका सूचनाहरू चाहिँ केही भएका छन् तर पर्याप्त मात्रामा देखिँदैन। स्थानीय तहले आफ्ना समस्याहरू जस्तै सञ्चार माध्यममा छिटो जानकारी गराउनको लागि रेडियो त्यो प्रभावकारी हुन सक्छ, सबैभन्दा बलियो माध्यम होइन, अथवा अनलाइन पत्रिकाहरू पनि हुन्छ, टेलिभिजन हुन्छ, होइन पत्र पत्रिकाहरू हुन्छ, त्यो सूचनाहरू चाहिँ छिटो सम्प्रेषण हुन जरुरी देखिन्छ।
विपद सञ्चारका लागि स्थानीय सञ्चार माध्यमसँग गरिरहेको सहकार्यले विपदबाट सबैभन्दा बढी प्रभावित हुन सक्ने जोखिममा रहेका वर्गहरूलाई सचेत गराउन सक्ने भएकाले पनि विपद सञ्चार स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्ने विपद विज्ञहरूको भनाइ छ। सम्झना श्रेष्ठ, CIN, शक्ति FM, हेटौँडा।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशभरका विभिन्न सामुदायिक रेडियो र मोबाइल एप CIN र CIN खबर .com मार्फत सुन्दै हुनुहुन्छ।
तपाईँलाई पनि विपदका बेला आफूले भोगेका समस्याहरू सुनाउन मन छ या सरकारसँग आफ्नो अपेक्षा प्रश्न गुनासो वा जिज्ञासाहरू छन् भने हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुनेछ।
स्थानीय सञ्चार माध्यमलाई विपद सञ्चारका लागि स्थानीय सरकारले थप जिम्मेवार बनाउन सक्छ भने स्थानीय सरकारले विपद हुनु पूर्व नै हुन सक्ने जोखिमका बारेमा स्थानीय नागरिकलाई सचेत गराउन नजिकैको सञ्चार माध्यमको सहायता लिन सक्छन्।
विपदको जोखिम कम गर्न अहिले नेपालमा उपलब्ध रहेका विभिन्न सञ्चार माध्यमहरूको अधिकतम उपयोग गर्दै ती सूचनाहरूलाई नागरिक समक्ष पुर्याउन सरकारको दायित्व हो भने सञ्चार माध्यमको जिम्मेवारी पनि हो।
विपद सञ्चारका लागि स्थानीय सरकारले सञ्चार माध्यमसँग कस्तो खालको साझेदारी गर्न सक्छन्? विपद सञ्चारलाई अझ प्रभावकारी बनाउन कसरी सकिन्छ? उपायहरू के हुन्छन्? साथी विनोद महतोले विपद तथा सञ्चार विज्ञ सुरेत ठाकुरसँग कुराकानी गर्नुभएको छ।
यो विपदमा सूचनाको एकदमै आवश्यकता पर्छ, त्यसकारणले यो सूचनाको सन्दर्भलाई लिएर भन्यो भने एकदमै आवश्यक कुरा पनि हो। त्यसकारणले अब सूचनाले नै जनतालाई सचेत गराउने होइन, त्यस कारणले अब यो यसको लागि चाहिँ एकदमै आवश्यकै छ। यो साझेदारी गरेर नै गयो भने विपदमा चाहिँ धनजनको क्षति कम हुन सक्छ।
खास गरी स्थानीय सरकारले यो विपदको समयमा सञ्चार माध्यमहरूसँग कस्तो खालको समन्वय या साझेदारी गर्न सक्छन्?
यो चाहिन्छ। अब अहिले पहाडीको कुरालाई लिने हो भने अब यो बाढीबाट कसरी बच्ने होइन, अब यसको लागि कस्तो खालको पूर्व तयारी अपनाउने भन्ने कुराहरू चाहिँ यो सञ्चार माध्यमबाट नै हो जनतालाई सूचना दिने। त्यस कारणले यसको लागि चाहिँ अब स्थानीय निकायले स्थानीय सरकारले पहल गर्नै पर्छ, साझेदारी गरेर अगाडि बढ्यो भने। जस्तो कि खास गरिकन अब स्थानीय स्तरमा हरेक स्थानीय तहमा चाहिँ विपद व्यवस्थापन समिति हुन्छ, सूचना व्यवस्थापनको लागि चाहिँ एकजना फोकल पर्सन हुन्छ, त्यस्तै त्यहाँ रिस्पोन्स टिम हुन्छ। त्यस कारणले यो सबैको बीचमा साझेदारी भए जस्तै त्यसमा हाम्रो खास गरी सञ्चार माध्यमलाई पनि थप गर्यो भने यो विपदलाई न्यूनीकरण गर्नलाई चाहिँ थप मद्दत पुग्न सक्छ। त्यस कारणले त्यो चाहिँ एकदमै अपनाउनै पर्छ।
यसमा खास गरेर विपदको समयमा सञ्चारका लागि साझेदारी जुन गर्नुपर्छ त्यो अझ प्रभावकारी बनाउनलाई के उपायहरू चाहिँ हुन सक्छन्?
उपायको सन्दर्भमा भन्ने हो भने अब स्थानीय तहमा स्थानीय सरकारसँग चाहिँ अब यो सञ्चार माध्यमलाई समावेश गरेर जाने, उहाँहरूलाई चाहिँ यस यो विपदमा चाहिँ कसरी इन्भल्भ गराउने भन्ने कुरा उहाँहरूसँग अलरेडी प्लान हुन्छ, योजनामै टेकेर सञ्चार माध्यमलाई चाहिँ सँगसँगै लिएर जान सकिन्छ। अब जस्तो खास गरिकन पूर्व तयारीको कुराहरू भयो, त्यस पछाडि जुन भनौँ न विपद भइराखेकै कुराहरू भयो त्यतिखेरको लागि पनि कसरी जान सकिन्छ, त्यो विपदबाट बच्नको लागि कसरी गर्ने भनेर पूर्व तयारीको कुरामा पनि त्यतिखेर पनि सञ्चार माध्यमले जोड्न सकिन्छ। त्यस्तै अब कहिलेकाहीँ विपद पश्चात पनि कसरी यसलाई रिकभरी भन्छौँ होइन, यसलाई कसरी रिकभरी गरेर जान सकिन्छ भने त्यो बेलामा पनि सञ्चार माध्यमको कतिपय यस्ता ब्रोडकास्टिङको मेसेजहरू ब्रोडकास्ट गरिदिनुपर्ने हुन्छ। त्यस कारणले यो कुराहरू सबै स्थानीय तहमा अलरेडी राखिएको हुन्छ, उहाँहरूले यो विषयले कसरी प्राथमिकता दिएको छ भन्ने चाहिँ उहाँहरूको एउटा निर्णयमा उहाँहरू टिममा यो कुरा चाहिँ विचार गर्नुपर्ने हुन्छ, उहाँहरूले नै सोच्नुपर्ने कुराहरू। तर गर्नु चाहिँ आवश्यक छ, गर्नु पनि पर्छ, किनकि यो गरिएन भने धनजनको क्षति बढी हुन्छ। सूचना यो सञ्चार माध्यमले नै दिने हो र सूचना प्रवाह भयो भने डिजास्टरका बेलामा विपदका बेलामा मान्छे भनौँ न अब जनसमुदाय यसबाट चाहिँ बच्न सक्छ भन्ने कुरा हामीलाई लागेको छ।
विपदको समयमा सञ्चार माध्यमको भूमिका यहाँहरूले कसरी देख्नु भएको छ?
होइन, मैले कोभिडमा चाहिँ देखेँ एकदमै, हामी पनि लाइफ नेपालले काम गर्दाखेरि हामीले चाहिँ प्रत्येक जिल्लामा यो रेडियोहरूसँग मिलेर नै हामीले काम गर्यौँ र यहाँ प्रदेश स्तरमा पनि हामीले सञ्चार माध्यमसँग एकदमै प्रत्यक्ष रूपमा चाहिँ सहकार्य गरेर नै अगाडि बढेका थियौँ र जसले गर्दाखेरि कस्तो हुन्थ्यो भने सायद मलाई लाग्छ यहाँहरूलाई थाहा भएको होला, प्रत्येक दिन चाहिँ ब्रिफिङ हुन्थ्यो, एउटा मिडिया ब्रिफिङ गर्थ्यो। अब आज कति पोजिटिभ भए होइन, कति चाहिँ मृत्यु भए होइन, कति सङ्क्रमित भए, यी कुराहरू चाहिँ डे टु डे ब्रिफिङ भएपछि जनता यसको बारेमा सचेत हुन्छ। त्यो कुराहरू चाहिँ कोभिडमा चाहिँ हामीले एकदमै राम्रोसँग देख्यौँ र जसले गर्दाखेरि सरकारवालाहरू पनि एकदमै कहिलेकाहीँ मिडियाले नै घचघटाइदिन्छ, सञ्चार माध्यमले नै त्यो कुराहरू अगाडि ल्याइदियो भने सरकारवालाहरू अलिकति सचेत हुन्छ र उहाँहरू पनि अलिकति एक्टिभली सक्रियता उनीहरूको बढ्छ। त्यो चाहिँ हामीले देख्यौँ कोभिडमा राम्रो रिस्पोन्स चाहिँ सञ्चार माध्यमले भयो भने, तर यो बाढी पनि एउटा हाम्रो यहाँ मध्य प्रदेशको लागि विपदमा चाहिँ एउटा प्रमुख विपदको रूपमा लिने गरेको छ। त्यस कारण तर बाढीको सन्दर्भमा चाहिँ अलिकति सञ्चार माध्यमलाई चाहिँ हामीले स्थानीय सरकार वा सङ्घ संस्थाले यसलाई चाहिँ अझै समावेश गरेर जानुपर्छ भन्ने हामीले चाहिँ महसुस चाहिँ भएको छ। त्यो चाहिँ छ र गर्नु पनि पर्छ भन्ने हामीले लाग्छ।
विपद र सञ्चारलाई जोड्नको लागि स्थानीय निकाय र सञ्चार माध्यमलाई यहाँले के भन्न चाहनुहुन्छ?
एउटै सन्देश हाम्रो छ, सञ्चार माध्यमले नै सूचना दिने हो र सूचनाबाट नै जनता सचेत हुन्छ, त्यसकारण यो सूचनाको अधिकार चाहिँ सबैले पाउनुपर्छ, सबैले सञ्चार माध्यमबाट जानकारी पाउनुपर्छ। यो कुरो चाहिँ हामी सम्पूर्ण स्थानीय सरकार वा प्रदेश सरकार वा सबै पक्षले यो कुरा बुझिदिनुपर्छ।
कार्यक्रममा अब भने कोरोना र कोरोनाको खोपबारे फैलिएका अफवाहबारे विज्ञ सङ्घको सवाल जवाफ सहितको विशेष श्रृङ्खला कोभिड बारेको भ्रम र यथार्थ सर्लाहीका साथी जनार्जन खत्रीबाट।
कोभिड बारे भ्रम र यथार्थमा आज हामी सर्लाहीका सर्वसाधारणको जिज्ञासा समेट्दैछौ।
नमस्ते, म सुमन घिमिरे, लालबुन्दी पाँच सर्लाही। अहिले कोरोना संक्रमणको दर बढिरहेको छ, हामी दुई वर्ष अघि यही कोरोनाको कारणले गर्दा बन्दाबन्दीमा पर्यौँ, हाम्रो जीवनयापनलाई त्यसले निकै नै परिवर्तन ल्याइदियो। यसको प्रत्यक्ष परोक्ष रूपमा धेरै व्यक्तिहरू यसको शिकार बन्नु पर्यो। फेरि कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गइरहेको छ, किन यसरी बढिरहेको छ?
सुमनजी, यहाँको जिज्ञासा हामीले डाक्टर गुणेश्वर झा समक्ष राखेका छौँ।
बिचमा म्युटेट हुन्छ कि, म्युटेट भन्दा अब तपाईँको कसैको पनि एउटा पिरियड हुन्छ, जस्तो तपाईँको एउटा गाईले नि बच्चा दिँदा 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 त्यसपछि ऊ दिन बन्द गर्छ होइन, एउटा रुखले आफू दिँदा 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 उमेर आउँछ घट्छ, त्यस्तै डिक्रिजिङ फेज उसको भयो। त्यही भएर बिचमा हाम्रो कोभिड थिएन भन्दा पनि 100% एकदम इराडिकेट भएको, एकदम खतम भएको चाहिँ होइन, दुईवटा अप्पर झुप्पर देखाइरहेथ्यो। अहिले आएर हाम्रो नेपालमा अलिकति बढेछ, त्यो धेरै डराउने खालको त बढेको छैन, अलिकति चाहिँ बढेछ। त्यो बढाइको अर्थ यही हो कि त्यो कोभिडवाला मान्छेहरूसँग इन्ट्रेक्ट धेरै यताउता भयो होला, बिचमा हामी धेरै संयम पनि अप्नायौँ, फेरि बिचमा कोभिड अब हाम्रो दिमागबाट निस्किसकेछ, अब हामी फेरि फ्री यताउता गरिरहेछौँ। त्यही भएर हामीले एकदम लापरवाही तरिकाले त लाइफस्टाइल चलाउने होइन, सुरक्षित भएरै बस्नुपर्छ।
नमस्कार, मेरो नाम चाहिँ सौरभ भट्टराई, म लालबन्दीमा बस्छु, म कक्षा 10 अध्ययनरत छात्र हुँ। अहिले कोरोना बढ्दै गएको छ, त्यसै गरी सावधानीहरू कम हुँदै गएका छन्। अब हामीले स्कुलमा के गरी आफ्नो सुरक्षा आफै गर्न सक्छौँ?
सौरभजी, यहाँको गुनासो पनि हामीले डाक्टर गुणेश्वर झालाई नै राखेका छौँ।
स्कुलहरूलाई यो शिक्षा सम्बन्धित निकायलाई तपाईँहरूले पनि सल्लाह दिनुहोला, भन्नुहोला अलि डिस्टेन्स मेन्टेन, अलि भिड नगरेर एउटा बेन्चमा दुईजना मिल्छ कि तिनजना, साइज अनुसार भिड कम गरेर डिस्टेन्स अलिकति, जस्तो चारवटा बस्छ एउटा बेन्चमा भने तिनवटा मात्रै बसाइदियो भने पछाडिसम्म अलिकति व्यवस्था गरिदियो भने भिड कम भयो, त्यसले गर्दा एक अर्कासँग एट्याच हुँदैन, डाइरेक्ट तपाईँको चेन्ज हुँदैन। क्लासरुमहरू तपाईँको अलिक सेनिटाइज गर्ने भनेपछि त्यही लाइजनहरू यस्तै कुराले पुछ्ने धुने यस्तो गर्ने। अब स्कुलले सबैले ह्यान्ड सेनिटाइज दिँदैन, तर स्टुडेन्टहरूले केही आफ्नै डिटोल ह्यान्डवास या सेनिटाइजर बोकेर केही दिन जाँदा यो यो कुराहरूले गर्दा हामी सतर्क रहन्छौँ। अब हामी भनेको स्कुलमा भिडभाडमा डाइरेक्ट कन्ट्याक्ट नहुने, मुख्य कुरा एउटा मास्क भिडमा क्लासमा अलिकति लाउँदा झन् राम्रो हुन्छ।
नमस्ते, मेरो नाम चाहिँ अभिषेक परियार, मेरो घर लालबन्दी, म चाहिँ अहिले लालबन्दीको जानकी स्कुलमा पढ्छु। अहिले यो अवस्थामा चाहिँ एकदमै मौसम पनि धेरै परिवर्तन भइरहेको छ, अनि हामी एकदमै रोगाखोकी ज्वरो पनि आइरहेको अवस्था छ, कोरोना महामारी पनि त्यत्तिकै बढिरहेको छ। यो अवस्थालाई चाहिँ हामीले के बुझ्ने, कोरोनै लाया हो कि अथवा कुनै भाइरसहरू के लाया हो, कसरी बुझ्न सक्छौँ?
अभिषेकजी, यहाँको जिज्ञासाको सम्बोधन पनि डाक्टर गुणेश्वर झाबाटै गर्दैछौँ।
अब आयो त्यही ज्वरो रुवा कोरोनासँग सबै मिल्ने खालको। यो बर्खाको बेला के हुन्छ भने यो भाइरल एक्टिभ हुन्छ, यो बर्खा भएपछि त्यसमा हाम्रो यो माटोहरूमा किटानीहरू धेरै हुन्छ, हामी हिँड्दा चिलाउने, खुट्टा चिलाउने, यताउता हुने फङ्गलहरू पनि किटानुहरू यो बर्खाले गर्दा। अनि यो तपाईँको गुम्म छैन, यो एक हप्तादेखि पानी नै परेन, अनि टेम्परेचर ह्युमिडिटी यति धेरै भयो कि रुवा खोकी र ज्वरो महामारी जस्तै भएछ। हाम्रो हस्पिटलमा 15-20 डेली रुवा खोकी ज्वरोकै आउँछ, 103-104 त्यतिको। यिनीहरू भनेको कोभिड चाहिँ होइन, जिल्ला अस्पतालमा तपाईँको 2-3 कोभिड पोजिटिभ चाहिँ देखाछ। अब यत्रो जनसङ्ख्यामा त्यो बडीमा क्यारी हुन्छ, एउटा दुइटा त रहन्छ नै, नरहने होइन, तर पहिला जस्तो अब डर पनि छैन, पहिला जस्तो तपाईँको महामारी फैलेको छैन। यसको अर्थ हामी ढुक्क हुने होइन कि सतर्क भएर आफ्नो काम चाहिँ गर्ने हो। भाइरल फिभर भनेको अब हामीले यो सामान्य यो तपाईँको यो
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आजको कार्यक्रम साझा पहलमा हामीले विपद सञ्चारमा स्थानीय सरकार र स्थानीय सञ्चार माध्यमको सहकार्यका विषयमा छलफल गर्यौं।
विपद प्रतिकारका लागि सही सूचनाले अहम भूमिका खेलेको हुन्छ। सञ्चार माध्यमले विपद पूर्व, विपदको समय र विपद पछि पनि जोखिम कम गर्न सही सूचना सम्प्रेषण गरेर सहयोग गर्न सक्दछन्।
तर विपद पूर्वको अवस्थामा भने सञ्चार माध्यमसँगको सहकार्य कम हुने गरेको देखिएको छ। विपद अगाडि नै हुन सक्ने विपद, विपदको क्षति न्यूनीकरणबारे आम नागरिकलाई सुसूचित गर्न सके विपदको जोखिम कम गर्न सकिन्छ।
कार्यक्रम साझा पहलको आजको अङ्कबाट भने बिदा लिने समय भइसकेको छ।
तपाईँलाई तपाईँको पालिका वा सरोकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुरेन्द्र सिंहलाई धन्यवाद, साथै कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म अविनाश आचार्य
अनि म सुशीला श्रेष्ठ पनि बिदा भयौं।
नमस्कार।